Udiano Falza, Udiano Falza, Udiano Falza,
Udiano Falza,
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 Udiano Falza.
नमस्कार, उज्यालो फल्चामा तपाईलाई स्वागत छ। आज सोमबार, सधैँको सोमबार जस्तै उज्यालो फल्चा लिएर आएको छु म मिलन तिमिल सिन्हा। सोमबारको उज्यालो फल्चा बेला बेला हामी स्टुडियो बाहिरबाट कार्यक्रम सञ्चालन गर्छौं र यो बेला काठमाडौँ उपत्यका लगायत देशका धेरै ठाउँमा खेतमा धमाधम धान झार्ने, धान थन्क्याउने काम भइरहेको छ। आज म किर्तिपुरको एउटा यस्तै फाँटमा छु। यो फाँटमा घरहरू केही पातला छन्, अझै पनि धान खेत बाँकी नै छ। काठमाडौँ उपत्यकाका धेरै फाँटहरू चाहिँ घरै घरले भरिए पनि केही ठाउँहरूमा चाहिँ धान खेती हुन्छ र यति बेला धान झार्ने र धान फन्काउने काम भइरहेको छ। धमाधम भ्याइ नभ्याइ छ। जसको धान खेत छ उहाँहरू आफैले गर्नुहुन्छ भने कोही कोही चाहिँ अरू ठाउँ काठमाडौँ बाहिरबाट आएका बासिन्दाहरूले पनि यो धान खेती गर्नुहुन्छ र अहिले धान काट्ने ठाउँमा म आइपुगेको छु र आज म यहीँ बसेर कार्यक्रम सञ्चालन गर्न गइरहेको छु। सबैभन्दा पहिले तपाईँ सबैलाई उज्यालो फल्चामा स्वागत छ। उज्यालो फल्चा काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै काठमाडौँ बाहिर विभिन्न दुई दर्जन रेडियो स्टेशन उज्यालो .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि प्रसारण हुन्छ र आज म उज्यालो फल्चा काठमाडौँ किर्तिपुरको धान खेतमा बसेर सञ्चालन गरिरहेको छु। यहाँ धमाधम धान काट्ने र धान फन्काउने, पराल स्याहार्ने काम भइरहेको छ र यहाँ घर चाहिँ पूर्व काम चाहिँ काठमाडौँमा गर्नुहुने, बुङ्गुर पाल्नुहुन्छ, भैँसी पाल्नुहुन्छ अनि खेती पनि गर्नुहुन्छ, तरकारी खेती गर्नुहुन्छ। दिदी बहिनीहरू हुनुहुन्छ, दाईहरू हुनुहुन्छ, उहाँहरू हुनुहुन्छ मेरो अगाडि। सबैभन्दा पहिले उहाँहरूसँग कुरा गरौँ। दाई, तपाईँलाई नमस्कार।
नमस्कार।
धमाधम यहाँ पराल छन्काउने काम गरिरहनु भएको छ, धान चाहिँ झारिसक्नु भयो?
धान चाहिँ झारिसक्यो, अब पराल चाहिँ कतै ऊ हुन्छ कि भनेर थन्काउनुको लागि हामी रेडी छौँ।
तपाईँको नाम भनिदिनुहोस् न।
मेरो उत्तर कुमार साबा हो। पहिला चाहिँ मेरो पापुङ गाविस वडाम सात हो, तापेजुङ वडाम सात पाल्देन हो। तर अहिले चाहिँ फेरि दोस्रोमा चाहिँ तल नाल्बु पाँच सक्राते पनि बसेको थिएँ। अहिले हाल मात्र यहाँ आएर यहाँ यसरी पहिला बिहे नगरिकन चाहिँ म 17 वर्ष भयो होला, बिहे नगरिकन 6 वर्ष बसे अनि अहिले चाहिँ यहाँ आएको चाहिँ 11-12 वर्ष भयो। तर धान खेती गर्छु, बङ्गुर खेती गर्छु अनि भैँसी पालेको छु अनि तरकारी खेती गर्छु अनि दुध त्यो बङ्गुर भैँसीको दुध घर घरमा पुर्याउँछु बिहान धुलाएर त्यसरी गर्छु। विदेश म बरेनमा 4 साल 2 महिना आएको थिएँ। 5 वर्ष अगाडि हो यो 5 वर्ष अगाडि होइन, म विदेश गएर आएर अहिले म यहाँ 5 वर्ष भयो आएको चाहिँ।
5 वर्ष आएपछि अब विदेश भन्दा त आफ्नै ठाउँ राम्रो रहेछ भन्ने
यही राम्रो लाग्यो मलाई।
के राम्रो लाग्यो त? उहाँ के गर्नुहुन्थ्यो, कति कमाई हुन्थ्यो, यहाँ आएर चाहिँ कति कमाउनुहुन्छ, कस्तो भइरहेको छ?
खोइ हाम्रो बुढीले भन्थ्यो 4 साल 2 महिनामा बस्दाखेरि 3 लाख मात्रै ल्याएर आइस भन्यो अनि मलाई त अनि त्यहाँदेखि यहीँ पो म काम गर्न थालेँ भने।
यहाँ चाहिँ कस्तो छ त काम?
यहाँ त दुधबाट पनि हुन्छ, ऊ बङ्गुरबाट पनि हुन्छ, खेतीबाट पनि हुन्छ अनि ऊ के परे तरकारी खेतीबाट पनि हुन्छ। बरु यही ठिक छ। बरु
उहाँ बरेनमा चाहिँ के गर्नुहुन्थ्यो?
बरेनमा चाहिँ म कारवासमा थिएँ। प्रत्येक घर घरको त्यो उनीहरूको क्यारेज हुन्छ नि, त्यसमा चाहिँ त्यो पोलिस गर्नु, सरसफाइ गर्नु, गाडी सफा गर्नु गाडीमा।
भनेपछि त त्यो बेला चाहिँ आफ्नै देशमा केही गर्दा हुन्छ भन्ने थाहा थिएन। विदेश जानुभयो, विदेशमा गएर दुःख गरेपछि त मेरै ठाउँमा पो किन हुँदैन?
म तापेजुङमा हुँदाखेरि मेरो दिमागमा हुँदाखेरि म जस्तो हुन्थे म अलैँची व्यापार गर्थेँ त्यहाँ नै अलैँची व्यापार गर्थेँ तपाईँको चौरीदेखि लिएर खचरसम्म चलाउँथे गाडी ए के परे घोडा खचर चलाउँथे तर मलाई लाग्यो अहिले गाउँ छोडेर आएर पनि अझै मलाई नि मलाई यी नै राम्रो लाग्छ
यो चाहिँ अर्काको ठाउँमा
अर्काको ठाउँमा आएर पनि
अर्काको जग्गा भाडामा लिएर
भाडामा लिएर पनि मलाई मलाई यहीँ नै कमाइरहेछु खाइरहेछु छोराछोरीलाई पढाइरहेछु
विदेश भन्दा त यहीँ राम्रो
यहीँ राम्रो छ
धान पनि झार्न जान्नु भएको धान खेती पनि गर्नुहुन्छ बङ्गुर पनि पाल्नुहुन्छ
भैँसी पनि पालेको छ ऊ बहिनी पनि यहीँ छ साली पनि यहीँ छ बुढी पनि यहीँ छ छोरा पनि त्यहीँ छ अनि बुहारीहरू पनि यहीँ छ एक्लो हुँदाखेरि त कति नेस्लो हुँदो रहेछ
न्यास्रो पनि उनी अर्काको देशमा के हो के हो होइन
बेलुका पनि सम्झिन्छु बुढीलाई छोराछोरीले सम्झिन्छु बिहान पनि सम्झिन्छु छोराछोरीले सम्झिन्छु दुःख पाउँदाखेरि सम्झिँदो रहेछ दुःख सम्झिँदाखेरि त मलाई त कति दुःख लाग्यो नि मलाई अनि चार साल दुई महिनामा आउँदाखेरि त पहिला त लिकुर यस्तो एउटा मर्नु आँटेको एउटा छोडेको थिएँ म उता उताबाट आउँदाखेरि त यो एयरपोर्टमा लिनु आउँदाखेरि त भोटिनियो न्याक्की एउटा मोटेर आएको थियो
भनेपछि यहाँ त सबै परिवार सँगै बिहानै बेलुकै दिउँसै काम गर्दा पनि घरमा बस्दा पनि रमाइलो हुने
ऊ हुँदैन उसको दिदी भन्दा पनि उसको बहिनी अलि मोटो छ होइन भन्दा पनि उसको नन्द पनि अझै मोटो छ अनि छोराछोरी ऊ एउटा छोरा जेठो छोरो थियो कान्छो छोरो थियो अनि यो चाहिँ बुहारी पर्छ
रमाइलो छ आफू बसेर आफ्नै ठाउँमा काम गर्दा रमाइलो
आफ्नै ठाउँमा खाँदाखेरि यति यति रमाइलो हुन्छ यी हेर्नु न यिनीहरूले अब बनिदिनु पर्दैन यसो एकछिन सघाउने आउने यसरी रमाइलो गर्दाखेरि हुन्छ नि त
कति वर्षको हुनुभयो तपाईँ चाहिँ
म अहिले 27 सालको कति हुन्छ 49 वर्ष
देश विदेश भोग्नुभयो तर थाहा पाउनुभयो कि आफ्नै देशमा काम गर्दाखेरि धेरै राम्रो
गाउँमा पनि गरेँ अब ऊ अलैँची व्यापारी पनि गरेँ अलैँची बगान पनि गरेँ सबै गरेर माओवादी र त्यो आर्मी माओवादीले भेट्यो माओवादीले कार्यक्रममा लाने आर्मीले भेट्यो माओवादी समाउनु लाने त्यसैले गर्दाखेरि म काठमाडौँ आएर यसरी बसेको म
ठिक छ अब जो तपाईँ अब विदेश जानुहुन्न
म जाँदिनँ म यहीँ गरिखाने
एकदम राम्रो दाईको एकदम राम्रो विचार यो आफ्नै देशमा गरिखाने वातावरण बनाउनु चाहिँ के गर्नु पर्ला सरकारले के गरिदियो भने राम्रो हुन्थ्यो भन्नुहोस् त
सरकारले के भन्छ भने अनुदानहरू केही गरिदियो भने म अझै 10-12 त भैँसी पालेर दुध बेचेर पनि खान सक्छु
यसो हो भने कोही पनि विदेश जाँदैन थियो
होला जाँदैन नि जाँदैन म त जाँदिनँ ऊ छोराछोरी पढ्दैछन् बुढी पनि बाख्रा छ सालीहरू छन् बहिनीहरू छन् ऊ बुहारीहरू छन् सघाउँछन् यसरी अझै 4-5 भैँसी दुना पाल्यो भने त नि म यी नै कमाउँछु
एकदम धन्यवाद दाइ ल तपाईँले जे जे सोच्नु भएको राम्रो हुँदै जाओस् तपाईँ काम गर्दै हुनुहुन्थ्यो मैले डिस्टर्ब गरेँ तपाईँसँग यति नै कुरा गरेँ अहिले पछि फेरि कुरा गरौँ ल अलिक पछि पछिका अरू दिनहरूमा तपाईँको फार्ममै आएर नि गफ गरौँ ल एकदम धन्यवाद उज्यालो फल्चामा तपाईँलाई फेरि पनि स्वागत छ उज्यालो फल्चामा आज हामी काठमाडौँको किर्तिपुरमा धान झारिरहेको धान थन्काइरहेको ठाउँमा बसेर कार्यक्रम सञ्चालन गरिरहेका छौँ केही बेर अगाडि हामीले ताप्लेजुङमा घर भएर काठमाडौँमा बुङ्गुर पाल्ने भैँसी पाल्ने तरकारी खेती गर्ने र धान पनि खेती गर्ने एकजना दाईसँगको कुराकानी गऱ्यौँ उहाँ दाईकै छेउमा एउटा अर्को खाँड छ धान थन्काउने काम भइरहेको छ एकजना दाजु मेसिनबाट धान झारिरहनु भएको छ दिदीले पराल धान पुग्न दिइरहनु भएको छ दाई तपाईँलाई स्वागत छ नमस्कार
नमस्कार
तपाईँको नाम भनिदिनु न
मेरो ईश्वर रुवाली रुवाली
रुवाली घर चाहिँ कहाँ तपाईँको
मेरो धादिङ
धादिङको मान्छे काठमाडौँमा बसेर धान झारिरहनु भएको काठमाडौँ बस्नुहुन्छ के गर्नुहुन्छ
काठमाडौँमा यसै खेती
खेतीपाती गर्नुहुन्छ होइन काठमाडौँ र धादिङमा के फरक रहेछ धान झार्ने छन्क्याउने काम
धान अलिकति फरक छ
के फरक छ
हाम्रो धादिङमा भने काटेर सुकाइन्छ
झन्डै एक हप्ता सुकाइन्छ
एक हप्ता सुकाइन्छ एक हप्ता सुकाएपछि अनि मुठा मुठा पारेर अनि
कुनै लाउने
कुनै लाउने
अनि कतिको सजिलो नि यो काम गर्न धादिङको पहाडमा सजिलो कि काठमाडौँको उपत्यकामा सजिलो
मेरो लागि त उसै थियो हजुर
तर यहाँ चाहिँ अलि लागे लगाइदेसी हुँदो रहेछ क्या फल्ने रहेछ धेरै होइन
हजुर लगाइदेसी भन्दा पानी लाउन कुलो जानु परेन
जानु परेन पानी लाउनु परेन फल्न चाहिँ कस्तो रहेछ
फलै उस्तै हो सर हो
अनि तपाईँको यो आफ्नो जग्गा कि अरूको जग्गामा लगाउनु
होइन हजुर होइन अरू अरूकै
हो अनि यसले बापत तपाईँ खेती गरे बापत के गर्नुपर्छ
यो खेती गरे बापत हामीले धेर थोर अलिअलि दिने
अनि धान त्यो पाहाडमा त अहिले पनि बिस्तारै यो मेसिन त गएको छ होइन पहिला पहिला त ढुङ्गामा राखेर सुत्नु पर्थ्यो कुन सजिलो हो त मेसिन भइसै मेसिनै सजिलो
मेसिनै सजिलो
अनि अर्को कुरा नि दाइ तपाईँसम्म धेरैको अभाव गरिँदा तपाईँ काम गरिरहनु भएको छ डिस्टर्ब धेरै गर्न भएन होइन यो धेरै मान्छेले अब खेती गर्न छोडे कि अब यो धानकै कुरा गर्नुहुन्छ भने नि काठमाडौँमा धान फल्ने फाँटमा यो भवन बनाएका छन् घर बनाएका छन् होइन फाँटहरू कम हुँदैछन् पहाडमा पनि मान्छेले काम गर्न छोडे मान्छे पाउने गाह्रो छ खेताला पाइँदै पाइँदैन होइन तपाईँलाई कस्तो लाग्छ किन होला यो मान्छेको जाँगर कम भएको
अब किन होला अब यो खेतीमा अलि अब मानव अब जागिरी खाने होइन विदेश जाने भन्दा खेतीमा अलिक केही अब आम्दानी कम छ नि त
तपाईँले गरिरहनु भएको छ के छ तपाईँले अरू काम पनि गर्नुहुन्छ खेती पनि गर्नुहुन्छ
हजुर
खेतीमा साँच्चै छैन केही पनि
केही पनि छैन भन्दा त अब जे होस् अब आफ्नो खेतीमा भयो भने खान पाइयो होइन अब गाईलाई पराल भयो
हजुर
अब आफूलाई धान भयो होइन धान चामल ढुटु पिठो सबै काम लाग्यो नि त त्यसको हिसाबले खेतीमै ठिक छ छन चाहिँ तर भए पनि हाम्रो अहिले तत्कालको लागि चाहिँ अब खेती गर्न चाहिँ सबैजनालाई चाहिँ अलिक दुःख पनि बढी दुःख बढी अब यसरी खट्नुपर्छ बिउमा अनुदानमा अब कोही ठाउँ सञ्चार अहिले दिइरहेको छ यस्तो भुसे भुस मात्रै फल्यो भनेर होइन त्यस्तोमा पनि अलिकति हेरिदिनु पऱ्यो त्यस्तै त हो नि सर अब सबै थोकमा अब बिउ मल होइन भने भने टाइममा दिनु पऱ्यो
त्यो भइदियो भने किसानलाई सजिलो हुन्थ्यो जम्मै मान्छेले खेती गर्न छोड्दैन थिए खेतीमा आकर्षण
गर्थ्यो
ल तपाईँलाई एकदम धन्यवाद आज हामी उज्यालो फल्चामा काठमाडौँको किर्तिपुरमा धान झारिरहेको धान थन्काइरहेको फाँटमा बसेर कुराकानी गरिरहेका छौँ एकजना दाजुसँग कुरा गऱ्यौँ केही बेर पछाडि आजको पाहुनामा पनि हामी यो धान खेती गर्ने काठमाडौँ उपत्यका किर्तिपुरकै बासिन्दाहरूसँग कुरा गर्छौँ उज्यालो फल्चा सुन्दै गर्नुहोला
हाम्रो स्वास्थ्य
हाम्रो स्वास्थ्य यति बेला म मेडिसिटी अस्पतालमा आइपुगेको छु र मसँग हुनुहुन्छ छाला रोग विशेषज्ञ डाक्टर उमा केएल आज चाहिँ हामी अब यो जाडो महिना भनौँ अथवा जाडो मौसम सुरु भइसकेको छ अब यो सिजनमा चाहिँ अब कस्ता खालका समस्या देखा पर्छन् भनेर कुराकानी गर्दैछौँ स्वागत छ डाक्टर साहब उज्यालो फल्चाको हाम्रो स्वास्थ्यमा
धन्यवाद
अहिले अब जाडो सिजन सुरु भइसकेको छ डाक्टर साहब होइन अब विशेष गरी अब यो अनुहारमा भनौँ यो छालामा चाहिँ अब कस्ता खालका समस्या देखा पर्छन् यो मौसममा
यो जाडोमा सबभन्दा बढी देखा पर्ने भनेको एउटा चाहिँ ड्राइनेस हो जसलाई सुक्खापन भन्छौँ होइन अब कस्तो हुन्छ भने एउटा सर्टेन एउटा उमेर पुगिसकेपछि बुढापाकाहरूमा चाहिँ यसै पनि छाला सुक्खा हुने समस्या हुन्छ किनभने हाम्रो छालामा तेल बनाउने एउटा ग्रन्थि हुन्छ अनि 50 वर्षपछि चाहिँ बिस्तारै त्यो सुक्न थाल्छ त्यही भएर छालाले कम तेल बनाउन थाल्छ त्यो अवस्थामा चाहिँ हामीले बाहिरबाट चाहिँ छालामा तेल लाउनु पर्ने हुन्छ होइन बुढेसकालको त कस्तो भयो भने अब यो 12 महिनाकै समस्या भयो होइन तर यङ जेनेरेसनमा पनि होइन तरुणी अवस्थामा पनि जाडोमा चाहिँ ड्राई हुन थाल्छ स्किन होइन त्यही भएर जाडोमा चाहिँ सबभन्दा मुख्य ध्यान दिनुपर्ने भनेको आफ्नो छालालाई चिल्लो बनाउने पदार्थ लाएर छालालाई चिल्लो बनाएर राख्नु पर्यो अब त्यसमा तेल लाइने भयो बडी क्रिम बडी लोसनहरू लाउनु पर्यो
अब यसमा पनि अब सबैको छाला एउटै खाले त हुँदैन नक्सा होइन अब कस्तो छालामा चाहिँ अब कस्तो खालको क्रिम बनाऊ अथवा अरू यो छाला राम्रो बनाउनको लागि के गर्न सकिन्छ
हो अब कस्तो हुन्छ भन्दाखेरि अब त्यो कुरा तपाईँले एकदमै ठिक भन्नुभयो होइन सबैको छाला एक प्रकारको हुँदैन कसैको अलि धेरै सुक्खा हुन्छ कसैको अलि ओइली हुन्छ आफैले छालाले धेरै तेल बनाउने हुन्छ होइन त्यो चाहिँ आफ्नो छाला हेरेर होइन अब यो छालामा तेल लगाउने क्रिम लगाउने भनेको कुनै औषधि होइन जसलाई नियमित रूपमा एउटा सर्टन डोजमा लाउनुपर्ने एउटा सर्टन मात्रामा लाउनुपर्ने यो चाहिँ आफ्नो छालाको अनुसार चाहिँ कतिको लाउने भन्ने हुन्छ अब कसैलाई दिनको एकचोटि लाएर पुग्छ होइन कसैलाई बिहान एकचोटि लाएर पुग्दैन भने बिहान बेलुकै लाउनु पर्यो होइन र यस्तो प्रकारको तत्त्वहरू लाउँदाखेरि मैले के भन्छु भने नुहाइसकेपछि चाहिँ अनिवार्य रूपमा लाउनुपर्छ होइन किनभने तपाईँले सुक्खा छालामा तेल अथवा क्रिम लगायो भने त्यो कस्तो हुन्छ भने छालाको माथिको तहमा मात्रै हुन्छ भित्र जाँदैन अनि त्यसको कस्तो हुन्छ भने 2-4 घन्टा मात्रै चिल्लो देखिन्छ पछि फेरि सुक्खा भइहाल्छ होइन नुहाइसकेपछि कस्तो हुन्छ भने छाला नरम हुन्छ छालामा सानो सानो पालहरू हुन्छ जुन हामीले आँखाले देख्दैन होइन त्यो पालहरू खुलेको हुन्छ उत्तिखेर हामीले तेल क्रिम प्रयोग गर्यो भने त्यो छालाको तलको तहसम्म जान्छ छालाले सोच्छ अनि त्यसको चाहिँ अलि लामो समयसम्म असर हुन्छ त्यही भएर यसरी गरेर लाउँदा असर बढी हुन्छ
अब यो तेल क्रिम लगाउँदाखेरि चाहिँ अब कस्तो खालको लगाउनु डाक्टर साहब, जुनसुकै लगाउँदा पनि हुने हो कि?
अब हुन त हाम्रो नेपाली समाजमा चाहिँ तोरीको तेल एकदमै मन पराइन्छ, तोरीको तेल सबैतिर लाइन्छ होइन। अब तोरीको तेल राम्रै छ, त्यति नराम्रो छ भन्न मिल्दैन होइन, तर पनि अरू तेलहरूको तुलनामा छालामा सुक्खापनको समस्याको लागि लाइएको हो भने तोरीको तेलभन्दा पनि नरियलको तेल चाहिँ अझ राम्रो मानिन्छ होइन। अलिभ ओइल भन्ने भयो होइन, अब अलिभ ओइल कस्तो हुन्छ भने अलिकति महँगो हुन्छ, किनकि हाम्रो देशमा अलिभ भन्ने एउटा फल हो, एउटा फ्रुट हो होइन, जो कि हाम्रो देशमा हुँदैन, त्यो एउटा बाहिरबाट ल्याएको भएर त्यो अलिक महँगो हुन्छ। अब तोरी त हाम्रो देशमा सजिलै पाउँछ होइन, त्यो एउटा तोरीको तेल सस्तो पनि हुन्छ र अब सजिलै पाउँछ सबै ठाउँमा भन्ने हिसाबले अब तोरीको तेल लाइन्छ, र अलिकति तोरीको तेलले तातो पनि बनाउँछ, त्यही भएर पनि लगाउने अलिकति चलन बढी भयो होला होइन। तर छालालाई जहाँसम्म हामीले चिल्लो बनाउन खोज्दैछौँ, तोरीको तेलभन्दा पनि नरियलको तेल अलिभ ओइलहरू चाहिँ अझ राम्रो हुन्छ।
यो त भयो तेलको कुरा होइन, घरमा नै अब प्राय सबैको घरमा हुन्छ रक्षा बियो। अब कतिपयले चाहिँ अब यो घरमा भएको तेल म लगाउँदिनँ, क्रिम लगाउँछु, अब जाडोमा धेरैले अब मोइस्चराइजिङ क्रिम लगाउने पनि भन्नुहुन्छ। यो क्रिम लगाउँदा चाहिँ अब कुन राम्रो कुन नराम्रो, अब कसरी छुट्याउनु रक्षा हामीले?
हो, यो चाहिँ धेरै राम्रो क्वेसन गर्नुभयो होइन, किनभने मार्केटमा बजारमा अनेक थरीको बडी मोइस्चराइजिङ लोसन क्रिमहरू भनेर पाउँछ होइन। सबभन्दा पहिला त के बुझ्नु पर्यो, यो डिफ्रेन्ट फर्मुलेसन जुन हुन्छ नि, अइन्टमेन्ट हुन्छ, क्रिम हुन्छ, लोसन हुन्छ, यसमा के फरक छ त होइन। अब लोसन भनेको अलिकति डाइल्युटेड फर्म हुन्छ, त्यसमा पानीको मात्रा र तेलको मात्रा 50-50 हुन्छ होइन, त्यही भएर त्यो धेरै सुक्खा छाला छ भने त्यति राम्रो काम गर्दैन होइन। अब त्योभन्दा अलिकति हामीलाई बाक्लो अलिकति ओइली चाहिन्छ भने क्रिमतिर जानु पर्यो होइन, धेरै सुक्खा छालामा चाहिँ क्रिम लाउनु पर्यो होइन। क्रिम भनेको त्यसमा चाहिँ पानीको मात्रा कम, ओइलको मात्रा बढी छ, त्यो अझ धेरै चिल्लो बनाउने भयो। अब हाम्रो नेपालको मार्केटमा हेर्दाखेरि चाहिँ धेरै जसो बडी लोसन नै पाउँछ बडी क्रिम भन्दा पनि होइन, त्यही भएर मान्छेहरूले त्यही बडी लोसन लाउँछन् अनि फेरि त्यो चिल्लो भएन, सुक्खापनको समस्या त्यहीँको त्यहीँ रह्यो भनेर आउँछन्, अनि त्यो कुरा चाहिँ हामीले उनीहरूलाई पटक पटक जानकारी गराउँछौँ कि लोसनले त्यति सुक्खा पनि मेटाउँदैन होइन, क्रिम लाउनुहोस् अथवा क्रिम छैन भने तेल लाउनुहोस्। तर मान्छेहरू अब अहिलेको यङ जेनेरेसनहरूले तेल लाउन मन पराउँदैनन्, तेलले चिपचिपा हुन्छ भन्छन्, र अर्को कुरा चाहिँ अलिकति बास्ना पनि हुन्छ होइन, कसै कसैलाई त्यो बास्नाले पनि प्रब्लम हुनसक्छ, र बजारमा पाउने क्रिमहरू अभियसली अलि राम्रो बास्ना फुलहरूको बास्ना भएको हुन्छ, र विदेशतिर पाउने त बास्ना विहीन भन्ने कि के भन्ने त्यो फ्रेग्रेन्स फ्री प्रडक्ट भन्छ कि, जसमा कुनै पनि बास्ना हुँदैन होइन, त्यो लायो भने आफ्नो वरिपरिको मान्छेहरूलाई त्योसँग प्रब्लम पनि भएन होइन, किनभने हामीले बडीमा लगाएको कुनै पनि प्रडक्टले हामी कहीँ पनि गयो भने त्यो बास्ना त त्यो सराउन्डिङमा त्यो वातावरणमा फैलिन्छ, सबैलाई त्यो मन नपर्न सक्छ होइन। त्यही भएर अब विदेशतिर त मान्छेहरूले अब अरूलाई पनि प्रब्लम हुन्छ भनेर त्यो बास्ना भएको प्रडक्टहरू युज गर्दैनन् होइन, तर नेपालमा त देउस मान्छेहरूले मन पराउँछन् होइन, त्यो अनुसार आफ्नो मनपर्ने बास्ना अनुसार क्रिम चुज गर्दा राम्रो हुन्छ लोसन भन्दा पनि सुक्खापनको लागि चाहिँ।
अब यो क्रिम लगाउँदाखेरि पनि अब जुनसुकै छालामा जुनसुकै लगाउने हो कि, अब यसमा पनि यस्तो छालाको लागि यस्तो लगाउने भन्ने हुन्छ
होइन, त्यो त त्यही हो, ड्राइनेस हेरेरै हो होइन। आफ्नो ड्राई छ भने क्रिम अथवा ओइल लाउनु पर्यो, त्यति ड्राई छैन ठिक्कको छ भने लोसन लाउँदा पनि हुन्छ, केही फरक पर्दैन।
यसमा अब यसरी हामीले यो राम्रो यो नराम्रो भनेर छुट्याउन सकिन्छ भन्ने कुनै मापदण्ड हुन्छ कि के हुन्छ रक्षा?
अब त्यो चाहिँ कस्तो हुन्छ भने यस्तो कुराहरूमा मैले के भन्छु भन्दाखेरि, राम्रो नराम्रो भन्दा पनि आफ्नो स्किनमा उपयुक्तता हेर्नु पर्यो होइन। कुनै स्किनमा चाहिँ कुनै प्रडक्ट उपयुक्त छ भने त्यही प्रडक्ट फेरि अर्कोको स्किनमा उपयुक्त नहुन सक्छ होइन, त्यही भएर यसमा चाहिँ सुटेबिलिटीको कुरा आउँछ। आफ्नो सबैको छाला एउटै हुँदैन होइन, त्यही भएर एउटा छालालाई सुट गर्ने क्रिम अर्कोलाई सुट नगर्न सक्छ, त्यही भएर यसमा राम्रो नराम्रो छैन होइन। आफूलाई जुन उपयुक्त छ, आफूले लाउँदा जुन राम्रो भयो आफ्नो लागि त्यही राम्रो हो, त्यो अनुसार चाहिँ छनआउट गर्नुपर्छ होइन। अब कसै कसैलाई आइडिया छैन मेरो छाला कस्तो प्रकारको छ, कस्तो प्रकारको लाउनु पर्छ भने त्यस्तो अवस्थामा तपाईँहरूले छालाको डक्टरलाई भेटेर होइन परामर्श लिएर उहाँको सुझाव अनुसार चाहिँ लाउँदा हुन्छ। अनि हाम्रो अहिले मेडिसिटी हस्पिटलमा एउटा ल्युकेमी स्किन एनालाइसिस भन्ने मेसिन पनि छ होइन। अब हामीले हेर्दा चाहिँ हामीले बाहिरी मात्रै थाहा पाउँछ छालाको भित्र के छ, भोलि आउने छाला कस्तो हुन्छ त्यो हामीलाई थाहा हुँदैन। त्यो मेसिनले के गर्छ भन्दाखेरि, तपाईँको छाला कस्तो छ होइन, तपाईँको छालामा चाया पोतो आउने, च्याउरीपना आउने, यो समस्या कतिको आउन सक्छ र आज होइन र भोलि पनि आउने सम्भावना कतिको छ भन्ने सबै कुराको जानकारी गराउँछ होइन। त्यसपछि हामीले तपाईँलाई सुझाव दिन अझ सजिलो भइहाल्छ, यस्तो गर्नुहोस् उस्तो गर्नुहोस् भनेर।
ओके भन्नु डाक्टर साहब, अब आफूले छुट्याउन नसकेपछि अब डक्टरको सुझाव त लिनै पर्यो, देखाउनै पर्यो होइन। अब यो क्रिम भनौँ अथवा तेल लगाउँदाखेरि चाहिँ अब दिनमा कति पटकसम्म लगाउनु पर्ने हुन्छ रक्षा?
नर्मली चाहिँ एकपटक लाइ पुग्छ होइन. अब मैले जुन अगाडि कुरा गरेको थिएँ नुहाइसकेपछि लाउने, अब नेपालमा चाहिँ मलाई लाग्छ काठमाडौँमा स्पेसली अलिकति पानीको समस्याले गर्दा पनि होला, जाडोमा चिसो धेरै भएर पनि होला होइन, डेली सावर लिने अलिकति चलन नरहेछ, डेली नुहाउने चलन नरहेछ होइन. तर जुन दिन नुहायो त्यो दिन चाहिँ त्यो मौका पाएर लगाइहाल्नुपर्छ. जसरी मैले भने होइन, सुक्खा छाला भन्दा पनि नुहाइसकेको छालामा असर राम्रो भएको हुनाले होइन, त्यति लाएर तपाईँलाई पुग्छ भने तपाईँको छाला सुक्खा भएको छैन भने अब नेक्स्ट टाइम नुहाएपछि लाउँदा नि भयो होइन. तर त्यो बिचको इन्टरभलमा सुक्खा छ भने तपाईँ थपेर लाउन सक्नुहुन्छ. नर्मली चाहिँ दिनको एकपटक लाउँदा पुग्छ. तर कसै कसैको एकदमै एक्सेप्सनली ड्राई स्किन छ भने दिनको दुईपटकसम्म लाउनु पर्ने अवस्था हुनसक्छ.
यति बेला जति पनि हामीलाई उज्यालो फल्चा सुनेर बसिरहनु भएको छ होइन, उहाँहरूले अब यो जाडोबाट आफ्नो छालालाई जोगाउन चाहिँ अब के कुरामा ध्यान दिने रक्षा? कुनै पनि समस्या देखिन भन्दा पहिला
अब चिल्लो भइसकेपछि के फाइदा हुन्छ, एक त हेर्दा पनि राम्रो भयो र चिल्लो छालालाई तपाईँले कनाए पनि ड्यामेज चाहिँ हुँदैन होइन, त्यो चाहिँ फाइदा हुन्छ. बडीको विभिन्न भागमा लगाउने प्रडक्टहरू पनि डिफ्रेन्ट हुन्छ. फेसमा लाउने मोइस्चराइजर छुट्टै हुन्छ, बडीमा लाउने छुट्टै हुन्छ. त्यस्तै कुर्कुच्चामा लाउने फुट क्रिम भनेर पाउँछ, त्यो छुट्टै हुन्छ होइन, त्यो अनुसार चाहिँ लाउनु पर्ने हुन्छ. क्रिम र तेल भनेको कस्तो हो भने त्यो उपचार होइन कि त्यो जोगाउने हो. सुरुमा केही हुनुभन्दा अगाडि पनि हामीले नहोस् भनेर गरेको, तर तपाईँको प्रब्लम स्टार्ट भइसक्यो, तपाईँको समस्या छ भने त्यसमा क्रिम र औषधि चाहिन्छ, क्रिम र तेल बाहेक होइन. अब त्यो औषधि चाहिँ डक्टरले भन्छ होइन, समस्या हेरेर खाने औषधि पनि लाउन आवश्यकता पर्न सक्छ. कहिले काहीँ लाउने औषधिले मात्रै पनि ठिक हुन्छ, त्यो हामीले हेरेर होइन बिरामीको अवस्था हेरेर सुझाव दिन्छौँ.
यहाँको महत्त्वपूर्ण समय र जानकारी हाम्रो लागि दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद.
थ्याङ्क यू.
उहाँ हुनुहुन्थ्यो डर्माटोलोजिस्ट अर्थात् छाला रोग विशेषज्ञ डाक्टर उमा केएल.
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाको सूचना.
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाद्वारा सञ्चालित ललितपुर हार्ट क्लिनिक पुलचोक ललितपुरमा मुटुरोग सम्बन्धी जनचेतनामूलक छलफल कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार बिहान 9 बजेदेखि 11 बजेसम्म सञ्चालन भइरहेको छ. हृदय रोग सम्बन्धी स्वास्थ्य परीक्षण, ईसीजी, इकोकार्डियोग्राफी, हल्चर, सीआईएमटी, एबीपी, टीएमटी, अल्ट्रासाउन्ड, एक्सरे, फिजियोथेरापी, प्याथोलोजी ल्याब तथा फार्मेसी सेवाहरू सुलभ रूपमा उपलब्ध हुनुका साथै बाथ मुटुरोगका औषधिहरू निशुल्क उपलब्ध छ. सम्पर्क नम्बर 5534226 बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म. साथै यस प्रतिष्ठान रोटरी 3292 र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ललितपुर रक्त सञ्चार केन्द्र प्रतिष्ठानको भवन पुलचोकमा ब्लड ब्याङ्क 24 घण्टा सञ्चालन भइरहेको छ. सम्पर्क नम्बर 5527033.
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखा पुलचोक प्रतिष्ठानको सम्पर्क नम्बर 5534226 बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म. प्रशासन ल्याब 4 बजेदेखि 7 बजेसम्म. रक्त संचार केन्द्रको सम्पर्क नम्बर 5527033. 24 घण्टा सेवामा.
सपनाहरू पुरा हुने विश्वास हो, भविष्यको लगानी हो, मनको शान्ति हो, ओ, 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 ओ बचत. आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो, बचत. बचत गरौँ, बचत गरौँ, बचत गरौँ, बचत गरौँ.
धेरै छन् बचतका खुशीहरू, बचत गरौ ग्लोबल आयनी बैंक, सबैका लागि बैंक.
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे. हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ.
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि.
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ.
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ.
फोन नम्बर 42338545.
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd फ्लोर.
माया प्रेम लाग्यो कि डबल पो देख्छु, ज्यानलाई सन्चो भएन कि डबल डबल देख्छु.
खुसीको गोडी सुन्यो कि डबल पो देख्छु, दसैँमा आइएम सक्छौ।
यो दसैँ तिहारमा
हरेक हप्ता दुई जनालाई
आइएमए गरेको रकमको डबल रकम,
हरेक महिना दुई जनालाई
आइएमए गरेको रकमको डबलको डबल,
र बम्परमा एक जनालाई आइएमए गरेको रकम
डबलको डबलको पनि डबल रकम।
साथै आइएमए पेबाट
अर्को आइएमए पेमा पैसा पठाउनलाई डबल रिवार्ड पॉइंट,
खुशीलाई डबलको डबलको डबल गरौ आइएमए गरौ।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
अहिले बिहानको 7 बज्यो।
यो समय करेन्ट मसला र करेन्टियाको हो।
करेन्ट मसला स्वादको झट्का।
तपाईँ काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको बिहानी रेडियो पत्रिका उज्यालो फल्चा सुन्दै हुनुहुन्छ। उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि यो कार्यक्रम सुन्न सकिन्छ। आजको कार्यक्रममा तपाईँसँगको कुराकानीमा छु म मिलन तिमिल सिन्हा, र प्रविधिमा सहयोग गरिरहनु भएको छ साथी प्रवीण श्रेष्ठले। यतिन्जेल हामीले रेकर्ड गरिएको कार्यक्रम प्रस्तुत गर्यौं। हाम्रो स्वास्थ्य अघि काठमाडौँ किर्तिपुरको दान फाँटमा बसेर आज हामीले उज्यालो फल्चा सुरुवात गरेका थियौं। यतिखेर काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पहेँलपुर छ, धानको फाँट धान थन्क्याउने काम भइरहेको छ, धान काट्ने काम भइरहेको छ, अनि पराल थन्क्याउने काम भइरहेको छ। काठमाडौँ उपत्यकाको पनि रिङ रोडबाट अलिकति पर जाँदाखेरि, छेउकुना जाँदाखेरि धानको फाँट देख्न पाइन्छ, धान काट्न व्यस्त मान्छेसँग कुराकानी गर्न पाइन्छ, र कुराकानीको क्रममा धेरैका आफ्नै सुख दुःख साटासाट गर्नुहुन्छ उहाँहरूले, र सबैका आफ्नै कथा व्यथा हुन्छन्। कसैसँग रमाइलो कुरा हुन्छ, कसैसँग त्यस्तै खालको अनुभव हुन्छ, प्रेरणादायी कुरा पनि हुन्छ र कथा व्यथा धेरै हुन्छन्। र आज हामी आजको पाहुनामा पनि धान काट्न र जार्न व्यस्त एकजना आमा र अर्का एकजना बुबासित रमाइलो कुराकानी गर्नेछौँ केही बेरपछि। अहिले चाहिँ खबर थाहा पाउने बेला भएको छ।
मिडियामा आज
सबैभन्दा पहिले मौसमसँग सम्बन्धित जानकारी। केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन, एकछिन घाम लाग्छ फेरि बदली हुन्छ, र यो क्रम आज पनि चल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशको पश्चिमी भूभाग आंशिकदेखि सामान्य बदली रहेको र मध्य र पूर्वी भूभागमा आंशिक बदली रहेको र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा पनि अहिले घाम अलिअलि लागेको छ, तर राम्रोसँग पारिलो घाम लाग्न भने बाँकी छ, र छिनछिनमा घाम लाग्ने र बदली हुने क्रम चाहिँ चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ भनेर मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ। त्यसको पहाडी भूभागका केही ठाउँमा भने हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले अनुमान गरेको छ। अनि राति देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने भनेर बुलेटिनमा लेखिएको छ। र उच्च हिमाली भूभागका केही ठाउँमा भने हल्का हिमपातको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अर्को खबर छ। साँझको बेला मञ्चन गरिने ऐतिहासिक कात्तिक नाचले पाटन दरबार क्षेत्रमा रौनकता थपेको छ। साँझ पर्ने बित्तिकै सुरु हुने नाच हेर्न विदेशी पर्यटक बढी आकर्षित देखिएका छन्। नाच मञ्चन गर्दा भगवानको भेषमा पात्र प्रयोग गरिन्छ। त्यसरी सजिएका भगवान रूपी पात्रले कम्मर मर्काउन थाल्छन्। यो दृश्य हेर्न आउनेहरूले डबली भरि भराउ हुन्छ। शुक्रबारदेखि सुरु भएको नाचको पहिलो दिन सुदामा प्याखा नाच मञ्चन गरिएको थियो। यस नाचमा भगवान श्री कृष्ण र उनको मिल्ने साथी सुदामाको बाल्यकालीन अवस्थालाई चित्रण गरिएको थियो। कात्तिक नाच संरक्षण समितिले तयार पारेको कथा अनुसार सुदामा र श्रीकृष्ण बाल्यकालदेखिका मिल्ने साथी हुन्। उनीहरूलाई एउटै गुरुले पढाउँछन्। एक दिन पढ्न गएको बेला कुटीमा बसेकी गुरु आमाले उनीहरूलाई दाउरा टिप्न पठाउँछिन्। उनीहरू खुरु खुरु जङ्गल जान्छन्। जङ्गल गएपछि सुदामा हराउँछन्। एक्लै भएपछि श्रीकृष्ण घर फर्कन्छन्। धेरै दिनको अन्तरालमा सुदामा दरिद्रको रूपमा गुरु कहाँ पुग्छन्। त्यसपछि गुरु आमा छक्क पर्छन् र कृष्णलाई बोलाएर बाल्यकालदेखिको साथी भनेर सम्झाउँछिन्। श्रीकृष्णले अतीत याद गर्छन्। अन्त्यमा आफ्नो साथी सुदामा भएको पत्तो पाउँछन्। समिति अध्यक्ष किरण चित्रकारले ऐतिहासिक नाचको कथा लिखित रूपमै रहेकाले त्यसलाई ध्यान दिएर मञ्चन गरिएको जानकारी दिनुभयो, र यो नाच अझै केही दिन चल्नेछ। अब अर्को खबर, यो प्रेरणादायी खबर छ, शिक्षा र पठन पाठनसँग सम्बन्धित। रमाको घरमा भँगेराको गुण थियो, गुणमा भँगेराको बच्चा पनि थिए। 58 वर्षीय रमा भारद्वाज कक्षा कोठामा पढाउँदै हुनुहुन्छ। नेपाली विषयको माउर बचेरा शीर्षकको पाठमा उहाँसँगै स्वर मिलाउँदैछन् कक्षा कोठाका 16 विद्यार्थी। ललितपुर 7 दोबाटोमा रहेको प्रेरणा महिला माध्यमिक विद्यालयको कक्षा 1 पुग्दा यो दृश्य देखिएको हो। रमाले पढाउने विद्यार्थी ससाना बालबालिका भने होइनन्, पाका उमेरका महिला हुन्। प्रेरणा महिला माध्यमिक विद्यालय आमाहरूको विद्यालय हो भन्दा हुन्छ। करिब 600 महिला पढ्ने यो विद्यालयमा धेरै विद्यार्थी पाका उमेरका छन्। ती विद्यार्थी चस्मा लगाएर पुस्तकमा ध्यान दिइरहेका भेटिन्छन्। त्यही कक्षामा पढ्दै गरेकी 55 वर्षीय बेसकुमारी डङ्गोल साउन 2 गते स्कुल भर्ना हुनुभएको हो। घरमा नाति नातिना खेलाउँदै दिन बिताइरहेकी उहाँ आफ्नै उमेरका साथीले पढ्दैछन् भन्ने थाहा पाएपछि विद्यालय भर्ना हुनुभएको हो। त्यसपछि उहाँ निरन्तर विद्यालय आउन थाल्नुभयो। विद्यालय आएपछि अहिले अक्षर चिन्न सक्ने भएको उहाँ बताउनुहुन्छ। अहिले घरमा आएका निमन्त्रणा कार्ड पढ्न र फोन डायल गर्न सजिलो भएको छ। उहाँले खुसी व्यक्त गर्नुभयो, मैले पढेको देख्दा घरमा सबै खुसी छन्। गएको वैशाखमा कक्षा 1 भर्ना भएकी 55 वर्षीय शोभा सञ्जेललाई स्कुल जानु अघि अङ्ग्रेजी वर्ण एबीसीडी बारे जानकारी थिएन। पढ्न थालेपछि उहाँ अहिले सरर एबीसीडी भन्न र लेख्न सक्नुहुन्छ। आफूलाई अङ्ग्रेजी विषयप्रति रुचि भएकाले विद्यालय आउन थालेको उहाँ बताउनुहुन्छ। छोराले आफूलाई पढाइमा सहयोग गरेको पनि उहाँले बताउनुभयो। स्कुल पढ्दै आमाहरू शीर्षकमा आजको नागरिक दैनिकले खबर छापेको छ। फेरि पनि पढाइ र पुस्तकसँग सम्बन्धित खबर छ अर्को। जात जाति अनेकौं छन् अनेकौं छन् भाषा, गोकर्णेश्वर क्षेत्र हाम्रो मनमुटु साझा, सुन्दर शैल शिवपुरी तारे भीर ताज, बागद्वारा सुन्दरी जल पर्यटनको राज, जात्रा पर्व मेला लाग्ने ऐतिहासिक क्षेत्र, आराध्य छन् गोकर्णेश्वर शिव मानवभित्र। यो गीत काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले कक्षा 1-8 विद्यार्थीलाई तयार पारेको पुस्तकमा राखिएको छ। गीतमा नगरपालिकाको जात जाति भाषा सम्पदा पर्यटकीय स्थल जात्रा पर्व धर्म लगायतलाई समेटिएको छ। नगरपालिकाले आफ्नो नगर क्षेत्रको धार्मिक पर्यटकीय स्थल सम्पदा र चाडपर्वलाई समेटेर तयार पारेको पुस्तक नगरभित्रको 16 सामुदायिक र 87 विद्यालयका विद्यार्थीले यही शैक्षिक सत्रदेखि अध्ययन गरिरहेका छन्। पुस्तकमा नगरपालिकाको सबै पक्षलाई चिनाउने खालका विषयवस्तु समेटेका छौं। नगरपालिकाको शिक्षा शाखा प्रमुख टेकेन्द्र प्रसाद ढकालले भन्नुभयो, स्थानीय सम्पदा कला धर्म संस्कृति भाषा सभ्यता चाडपर्व र प्राकृतिक सभ्यताको पहिचानलाई पाठ्यक्रममा पढ्न बुझ्न पाइन्छ। अरू नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउन सकेका छैनन्। पाठ्यपुस्तकलाई व्यावहारिक र जीवन उपयोगी बनाउन स्वास्थ्य योग वातावरण उत्प्रेरणामूलक पाठहरू समेत समावेश गरिएको गोकर्णेश्वरका मेयर सन्तोष चालिसेले बताउनुभयो। अब अर्को खबर, पछिल्लो समय सहरका ग्यालरीहरूमा चित्र र मूर्तिकला मात्र होइन प्रत्यक्ष कला पसिरहेका कलाकार पनि भेट्न सकिन्छ। कोही संगीतको तालमा अभिनय गरिरहेका पनि हुन सक्छन्, कोही अनुहार र शरीरमा अनेक रङ पोतेर कसैलाई पर्खिरहेका पनि हुन सक्छन्, कोही चाहिँ झुत्रे झाम्रे कपडा लगाएर सहरको प्रदूषणसँगै राजनीतिक सामाजिक व्यतिथिमाथि व्यङ्ग्य कसिरहेका हुन सक्छन्। चित्र र मूर्तिबाट मात्र नभई विभिन्न वस्तु हावभाव अभिनय र संगीतको सहारामा आफ्नो विचार र भाव प्रस्तुत गर्ने परफर्मेन्स आर्टको यति बेला सहरका विभिन्न थलोमा अन्तर्राष्ट्रिय महोत्सव चलिरहेको छ। अन्तर्राष्ट्रिय कला जगतमा सन् 1950 दशकदेखि देखा परेको यो धार नेपाल भित्रीको धेरै भएको छैन। झन्डै 2 दशक अघि मात्रै काठमाडौँका ग्यालरी र कला प्रदर्शनीमा देखिन थालेको यो शैलीलाई अस्मिना रञ्जित, महेशलाल श्रेष्ठ, सौर गंगा दर्शनधारी, पृथ्वी श्रेष्ठ लगायतले अगाडि बढाइरहेका छन्। न्यू मिडियाकै भिन्न स्वतन्त्र र सृजनशील यो फर्ममाथि केन्द्रित हुँदै हिजो पाटन ढोकामा को तारा आर्ट ग्यालरीमा नेपाली तथा विदेशी गरी झन्डै 1 दर्जन भन्दा बढी कलाकारले आफ्नो अनुभव पनि साटासाट गरेका थिए। काठमाडौँ महानगरपालिकाले न्यू रोडलाई व्यवस्थित बनाउने भएको छ। यस वर्षको बजेट पुस्तिकामा समेटिएको न्यू रोडको सौन्दर्यीकरण योजना अनुसार महानगरको शहरी योजना आयोगले डिजाइन तयार गरिरहेको आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। न्यू रोडलाई गेटवे टु दि ओल्ड सेटलमेन्ट अर्थात पुरानो बस्तीको मुख्यद्वार भनेर परिभाषित गर्नुपर्ने उहाँले बताउनु भएको छ, किनकि पुरानो बस्तीमा जाने बाटो पनि यही हो। उहाँले भन्नुभयो, त्यसैले यसको संरक्षण र सम्वर्धनमा महानगरले काम गरिरहेको छ। न्यू रोडको इतिहास र अहिलेको कार्यक्रमलाई ध्यान दिँदै यस्तो योजना ल्याइएको महानगरले जनाएको छ। अब गुठीको अर्को खबर छ। गुठी संस्थान स्थापनाको 56 वर्षसम्म आइपुग्दा गुठीको सम्पत्तिबाट खर्च धान्न नसक्ने स्थितिमा पुगेको संस्थानले जनाएको छ। संस्थानले जग्गा अतिक्रमणमा
जग्गा भाडामा लगाउन समस्या, भाडामा लिनेको भाडा बापतको रकम नतिरेको र बैंकको अस्थिर ब्याज दरका कारण वार्षिक आमदानीको रकमबाट जात्रा पर्व सञ्चालन, देवस्थलका महन्त पुजारी तथा कर्मचारीलाई खर्च भुक्तानी गर्न नसक्ने स्थिति छाएको जनाएको छ। आफ्नो स्वामित्वमा रहेका लाखौं रोपनी जग्गा भाडामा लगाउँदा समेत खर्च धान्नै मुस्किल परेको संस्थानको भनाइ छ। संस्थानका अध्यक्ष नारायण चौधरी देशका 69 जिल्लामा संस्थानको स्वामित्वका जग्गा रहेको बताउनुहुन्छ। संस्थानको स्वामित्वमा 14,50,000 रोपनी जग्गा रहेको उहाँले बताउनुभयो। अब चाहिँ काठमाडौँ बाहिरका केही खबर हेरौँ। 60 वर्षभन्दा माथि उमेर समूहका आश्रित समूहमा पाल्पा रिब्दीकोट गाउँपालिका 4 भैरवी स्थानका 81 वर्षीय हुमलाल अधिकारी पर्नुहुन्छ। अरू सक्रिय समूहका सदस्य जस्तै जुजारु उहाँको काश्यप कृषि तथा पशु विकास फार्म पनि फस्टाएको छ। गाई भैँसी पालन व्यवसायबाट आत्मनिर्भर बन्दै गएका अधिकारीको पशुपालन व्यवसायमा साँझ बिहान मेहनत उत्तिकै छ। मेहनत अनुसार दाम र नाम कमाएका उहाँले खानपान र स्वास्थ्यमा उत्तिकै सजग भएका कारण आफूलाई बुढेसकालको महसुस समेत नभएको बताउनुहुन्छ। उहाँको खटन पटनका कारण अहिले दैनिक 80-90 लिटरसम्म दुध उत्पादन हुन्छ। गाई भैँसीको दूधबाट विदेशमा भन्दा बढी आमदानी नेपालमै बसेर गर्ने ती वृद्ध किसान दूध बिक्रीबाटै मासिक 1,25,000 रुपियाँसम्म आमदानी गर्नुहुन्छ। दूध बेचेर मासिक 1,25,000, यो पाल्पाको खबर। अनि मौरी पालेर पनि यस्तै आमदानी गर्न सकिन्छ। सिन्धुली कमलामाई नगरपालिका 10 भिमानका जीवननाथ बराल व्यावसायिक मौरी पालनबाट राम्रो आमदानी गरिरहनु भएको छ। उहाँले 30 आधुनिक घरबाट वार्षिक लाखौं रुपियाँ आमदानी गरिरहनु भएको छ। विक्रमसम्म 2063 सालदेखि नै मौरी पालन शुरू गरेका बराल अहिले पनि यही व्यवसायमा रमाइरहनु भएको छ। सिन्धुलीको हावापानी मौरीका लागि उपयुक्त छ। उहाँले भन्नुभयो, यो व्यवसाय गर्ने कोही पनि पलायन हुनुपर्ने अवस्था छैन, थोरै लगानीमा नै राम्रो आमदानी गर्न सकिन्छ। अब काभ्रेको एउटा खबर छ। काठमाडौँ विश्वविद्यालय धुलिखेल अस्पतालमा महिलाहरूको उपचार सहज गर्नाउन पेल्भिस फ्लोर सेन्टरको स्थापना गरिएको छ। महिलालाई लाग्ने सबै खाले रोगको उपचार पेल्भिस फ्लोर सेन्टर मार्फत गरिने अस्पतालले जनाएको छ। धुलिखेल अस्पतालका एसोसिएट प्रोफेसर गाइनोलोजिस्ट डाक्टर आभा श्रेष्ठले हिजो सेवा सुरुवात गरेको जानकारी दिनुभएको छ। अब एउटा खबर मात्रै लिउँ बैतडीको। गाउँको सिम्म दरबारका रूपमा रहेको बैतडीको दुर्गम शिवनाथ गाउँपालिकाले दलित र एकल महिलालाई भान्सेर सहयोगी नियुक्त गरेको छ। दलित भएकै कारण बैतडीका अरू गाउँपालिका र कार्यालयमा दलितलाई भान्से नियुक्त गरेको उदाहरण कतै पाइँदैन, तर शिवनाथ गाउँपालिकाले दलितलाई भान्से र एकल महिलालाई कार्यालय सहयोगीमा नियुक्त गरेको हो। समाजमा हुने जातीय विभेद अन्त्य गर्न गाउँपालिकाले प्रकाश नेपाली औजी र हिमा दनाडीलाई भान्से र कार्यालय सहयोगीमा नियुक्त गरेको जानकारी दिएको छ। चर्को जातीय विभेद रहेको बैतडीमा दलित समुदायबाट भान्से नियुक्त गरिनु चुनौतीपूर्ण कदम मानिएको छ भनेर आजको गोर्खापत्र दैनिकमा खबर छापिएको छ। तपाईँ उज्यालो फल्चा सुनिरहनु भएको छ। हामीसँग आजका पत्र पत्रिकामा छापिएको सम्पादकीय लेखसँगै आजको बजार अनि आजको पाहुनासँगको कुराकानी बाँकी नै छ। अहिले एउटा मिठो देउडा गीत सुनौ। Thank you.
बगिले सुना घाम झुल्की गयो हरिबानी भैलंगी एकै लाउला पानी खाउला हरिबानी होइ नाउकी एकै नाउला पानी खाउला
तपाईं उज्यालो फल्चा सुनिरहनु भएको छ मिठो देउडा भाका सुन्नुभयो आज उज्यालो फल्चामा हामीले धान खेतमा बसेर कार्यक्रम सञ्चालन गर्यौं सुरुमा र आजको पाहुना पनि धान खेतमा काम गर्ने किर्तिपुरका एकजना बुबा र एकजना आमा हुनुहुन्छ हामी पाहुनासँग कुराकानी केही बेर पछि प्रस्तुत गर्छौं अहिलेलाई भने आजका पत्र पत्रिकामा छापिएका सम्पादकीय र लेखको पालो भएको छ आजको कान्तिपुर दैनिकले कम घाटाको दिगोपना शीर्षकमा सम्पादकीय लेखेको छ कान्तिपुर दैनिकले अनि कान्तिपुर दैनिकमै डाक्टर अच्युत वाग्लेको लेख छापिएको छ संघीयता खुम्च्याउँदै सरकार शीर्षकमा सतहमा ठूलो उथलपुथल जस्तो नदेखिने तर संघीयताको मर्ममै प्रहार गर्ने गरी ऐन र नियमावलीहरू बनाउन र लागू गर्न थालिएको छ यसको पछिल्लो उदाहरण हो वन सन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक भनेर उहाँले उल्लेख गर्नुभएको छ लेखमा अनि कान्तिपुर दैनिकमै सविता विमलीको कोरसमै सीमित महिला स्वर शीर्षकको लेख छापिएको छ भने माटो बचाउने कानूनको खाँचो शीर्षकमा प्राध्यापक तारानिधि भट्टराईको लेख पनि छापिएको छ उहाँ त्रिचन्द्र क्याम्पसका भूगर्भशास्त्र विषयका प्राध्यापक हुनुहुन्छ आजको नागरिक दैनिकले अझै डेङ्गीको डर शीर्षकमा सम्पादकीय लेखेको छ अनि नागरिक दैनिकमै प्रचण्ड होइन पुष्प बन्नुस् भन्ने शीर्षकमा जैनेन्द्र जीवनको लेख छापिएको छ दाहालका भनाईमा असङ्गत कुरा धेरै छन् जस्तो कि उहाँ जंगल पस्नु पनि भन्नुहुन्छ आन्दोलन शान्तिपूर्ण हुनेछ पनि भन्नुहुन्छ शान्तिपूर्ण आन्दोलन गर्न किन जंगल पस्नुपर्छ र भनेर उहाँले लेखमा उल्लेख गर्नुभएको छ आजको अन्नपूर्ण पोस्टले बाहना सकिए अब काम शीर्षकमा सम्पादकीय छापेको छ चाडपर्व सकिएपछि चाडपर्वको बाहनामा हुने अलमल र ढिलासुस्ती अब गर्न हुँदैन भनेर सम्पादकीयमा लेखिएको छ अनि अन्नपूर्ण पोस्टमै सोमलाल सुवेदीको लेख छापिएको छ संहितामा विकासका नौ सूत्र शीर्षकमा अनि अन्नपूर्ण पोस्टमै साम्यवाद कि पुँजीवाद शीर्षकमा गोपाल किराँतीको लेख छापिएको छ भने प्राध्यापक डाक्टर बालमुकुन्द रेग्मीको अर्को लेख छापिएको छ कुशल फार्मेसी अभ्यास शीर्षकमा आजको नयाँ पत्रिका दैनिकले सुरक्षा निकायमा कुशासन शीर्षकमा सम्पादकीय लेखिएको छ नागरिक सत्ताको नियन्त्रणमा बस्न नचाहने र आफूघोषी गर्ने हो भने सेना लोकतन्त्र र राष्ट्रिय सुरक्षा दुवै दृष्टिले खतरनाक हुन सक्छ भनेर सम्पादकीयमा लेखिएको छ अनि नयाँ पत्रिका दैनिकमै रोशन जनकपुरीको लेख छापिएको छ अक्टोबर क्रान्ति र नेपाली कम्युनिस्ट शीर्षकमा अनि आजको गोर्खापत्र दैनिकले चौतर्फी प्रगतिको सन्देश शीर्षकमा आर्थिक सुधार आर्थिक क्षेत्रमा सुधार भइरहेको कुरालाई उल्लेख गर्दै सम्पादकीय लेखिएको छ
आजको बजार
आजको बजारमा सबैभन्दा पहिले तरकारी बजार आज काठमाडौँको कालीमाटी तरकारी बजारमा केही तरकारीको भाउ वात्तै बढेको छ केहीको अलिकति घटेको छ भने केही चाहिँ हिजोकै भाउमा कारोबार भइरहेको छ ठूलो गोलभेडा र सानो गोलभेडाको भाउ घटबड भएको छैन हिजो जस्तै दुवै थरी गोलभेडाको भाउ 125 रुपियाँ तोकिएको छ यो नेपाली र भारतीय ठूलो गोलभेडाको भाउ भने सानो गोलभेडाको भाउ चाहिँ बढेको रहेछ धेरै नै बढेको छ झन्डै 23% हिजो 85 रुपियाँ किलोमा कारोबार भइरहेको थियो सानो गोलभेडा भने आज 105 रुपियाँ किलो पुगेको छ अनि रातो आलुको भाउ अलिकति घटेको छ हिजो 75 रुपियाँ किलोमा कारोबार भइरहेकोमा आज 73 रुपियाँमा कारोबार भएको छ रातो आलु भारतीयको भाउ भने हिजो जस्तै 55 रुपियाँ छ सुकेको प्याजको भाउ फेरि बढेको छ हिजो 115 रुपियाँ किलो थियो आज 128 रुपियाँ पुगेको छ अनि गाजरको भाउ उस्तै छ हिजो जस्तै 165 रुपियाँ बन्दाको भाउ घटेको छ हिजो 95 रुपियाँ किलो थियो आज 85 रुपियाँ किलो छ काउलीको भाउ हिजो जस्तै 135 रुपियाँमै कारोबार भइरहेको छ सेतो मुला र रातो मुला सेतो मुला लोकल र हाइब्रिड दुइटैको भाउ उस्तै छ हिजो जस्तै 55 रुपियाँ किलो लाम्चो भन्टा र डल्लो भन्टाको भाउ उस्तै छ हिजो जस्तै 75 रुपियाँ किलोमा कारोबार भइरहेको छ मकै बोडी र मटर कोसाको भाउ घटेको छ मकै बोडी हिजो 95 रुपियाँ किलो थियो आज 85 रुपियाँ किलो छ मटर कोसा हिजो 175 रुपियाँ किलो थियो 165 रुपियाँ किलोमा कारोबार भइरहेको छ अनि घिउ सिमीको भाउ हिजो जस्तै 95 रुपियाँ किलोमा कारोबार भइरहेको छ तिते करेला 125 रुपियाँ किलोमा कारोबार भइरहेको छ यो 50 रुपियाँ भन्दा कमको तरकारी चाहिँ एकदम कम छ बजारमा। इस्कुस अलि सस्तो रहेछ, इस्कुसको भाउ 35 रुपियाँ छ। इस्कुस को भाउ चाहिँ सस्तो छ भने अरू धेरै तरकारी चाहिँ 50 रुपियाँभन्दा बढी पर्छ यो कालीमाटीको मुख्य तरकारी बजारमै, भने त्यहाँबाट खुद्रा पसलमा पुग्दाखेरि त अझ बढी हुन्छ। र कालीमाटी नजिक हुनेहरू प्राय तरकारी किन्न कालीमाटी पुग्ने गर्नुहुन्छ, किनकि त्यहाँ अन्तभन्दा अलिकति सस्तोमा तरकारी पाइन्छ। अब तरकारीको कुरापछि पैसाको कुरा हेरौँ। आज अमेरिकी डलर एकको खरिद दर 113 रुपियाँ र बिक्री दर पनि 113 रुपियाँ नै तोकिएको छ, 13 रुपियाँ 60 पैसा तोकिएको छ। अनि साउदी अरब रियाल एकको खरिद दर 30 रुपियाँ 13 पैसा, बिक्री दर 30 रुपियाँ 29 पैसा। कतारी रियाल एकको खरिद दर 31 रुपियाँ 4 पैसा, बिक्री दर 31 रुपियाँ 20 पैसा। युएई दिराम एकको खरिद दर 30 रुपियाँ 77 पैसा र बिक्री दर 30 रुपियाँ 93 पैसा। तथा मलेसियन रिङ्गिट एकको खरिद दर 27 रुपियाँ 13 पैसा र बिक्री दर 27 रुपियाँ 27 पैसा तोकिएको छ। अब एउटा मात्रै खबर हेरौँ। पर्यटकलाई अतिथि सत्कार सेवा प्रदान गरिरहेका होटलहरूको संस्था एसोसिएसन अफ नेपाल हान र होमस्टे एसोसिएसन अफ नेपालले सेवा शुल्कमा छुट योजना सार्वजनिक गरेका छन्। भ्रमण वर्ष सन् 2020 भर पर्यटक भित्राउने राष्ट्रको लक्ष्यमा सहयोग पुर्याउन उनीहरूले छुट दिने जनाएका छन्। हानले यस अवधिमा होटल कोठाको मूल्यमा 30% र खानामा 15% छुट दिने जनाएको छ। तपाईँ उज्यालो फल्चा सुनिरहनु भएको छ। खबरको सिलसिला यति नै। अब आजको पाहुनालाई भेट्न फेरि किर्तिपुरको धान फाँडतिर नै लागौ।
आजका पाहुना,
आजका पाहुना।
उज्यालो फल्चामा तपाईँलाई फेरि पनि स्वागत छ। आज हामी धान खेतमा बसेर, धानको फाँटमा बसेर, अहिले यो धमाधम काठमाडौँ उपत्यकाको धान खेती हुने ठाउँमा धान काट्ने र थन्काउने काम भइरहेको छ। किर्तिपुरको एउटा फाँटमा धान काटिरहेको ठाउँ, धान झारिरहेको ठाउँमा बसेर म आजको कार्यक्रम सञ्चालन गरिरहेको छु। र यतिखेर चाहिँ एकजना आमा हुनुहुन्छ, हातमा करौँती बोक्नु भएको छ, छेउमा डालो छ, नाङ्लो छ, यहाँ धान झारिरहनु भएको छ। बुवाहरू, दाइहरू, भाइहरू, बहिनीहरू पनि होइन धान काट्ने काम, झार्ने काम भइरहेछ। आमै चाहिँ धान काट्दै काट्दै थकेलाएर टुक्रुक्क खेतको डिलमा बसिरहनु भएको छ। आमालाई नमस्कार।
नमस्कार।
तपाईँको नाम भनिदिनुहोस् न मलाई।
नाम आसमाया।
आसमाया महर्जन।
महर्जन
जम्मै महर्जनै महर्जन तपाईँहरू त किर्तिपुरमा त घर चाहिँ किर्तिपुर बेसी आउनु भएको। हाम्रो गाउँमा चाहिँ माथि घर हुन्छ, तल बेसी हुन्छ। तपाईँहरूको यहाँ पनि माथि बजारमा चाहिँ घर, तल फाँड छ खेत।
खेत
कति छ? खेत
धेरै छैन, थोरै मात्रै
हो र। कति कति जति फल्छ त धान?
धान त दुई तिन मुरी।
दुई तिन मुरी फल्छ?
अँ।
पहिला त योभन्दा धेरै थियो होला?
छ, अब बेचेर खायो। किर्तिपुरमा त्यही त हो नि,
घर बनायो,
बेचेर घर बनायो, खायो, बस्यो। पर्ने परेको छैन, पढ्ने सकेन,
पढ्न त्यो बेला पाएन होला। अहिलेको जमानामा भएको भए पढेको थियो होइन, कसैले पढ पनि भनेन, पढ्नु पर्छ भने थाहा नै भएन होला। आमा
पढेको छ, आमा बाउले, आमा बाउले पढ्नु दिएन।
ए त्यो बेलाको चलनै त्यस्तो है आमा, पढ्नै।
हाम्रो साथीहरू त नर्स पढिराखेछ, डाक्टर पढिराखेछ।
हजुरलाई पढ्नु मन थियो त्यो बेला?
उयो बेलामा पढ्ने मन लाग्छ, पढ्ने दिएन।
तपाईँ पढ्न जान्छु भन्नुभएको थियो?
बच्चा हो हाम्रो भाइ, बोकेर पढ्ने गएको त कपाल तानेर ल्याउँछ आमा बुवाले।
के भयो भाइलाई चाहिँ पढायो, तपाईँलाई पढाएन?
केटी मान्छेले पढ्ने चलन छैन रे, केटा मान्छेले मात्रै पढ्ने रे।
लौ हेर अचम्म, धेरै हुनुहुन्छ तपाईँ। पहिला त चलनै छोरीलाई पढ्न हुँदैन,
अहिले त मेरो बच्चाले त छोरा भन्दा छोरीले पढेको छ।
एकदम राम्रो आमा, एकदम राम्रो। तपाईँले बेला पढ्न पाउनु भएन, अनि त्यो बेला तपाईँसँगै पढ्ने भाइ चाहिँ अहिले के हुनुहुन्छ नि?
अब पसल छ, तिनजनालाई एउटा कार पसल, एउटा प्लेट पसल।
भनेपछि बाबाआमाले तपाईँलाई चाहिँ पढ्न नपठाउने, भाइलाई चाहिँ पढ्न पठाउने। कतिजना हुनुहुन्छ नि तपाईँहरू बच्चाहरू चाहिँ?
बच्चा चारजना।
चारजनामा कति छोरा कति छोरी?
एउटा छोरा, एउटा तिनवटा छोरी।
तपाईँ चाहिँ दिदी?
माइतीको?
माइतीको
दिदी।
ए सबै तपाईँ जेठी?
जेठी। हाम्रो दाई एउटा छ।
ए दाईले पढ्नु भयो कि भएन नि?
दाईले 10 क्लाससम्म पढेको।
ए त्यो बेला तपाईँलाई एकदम पढौँ 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 लागेको थियो? भाइलाई बोकेर जानुहुन्थ्यो स्कुल?
भाइले बोके पनि, भात पकाए पनि, ऊ खेतमा जानुपर्छ, दुध खानुपर्छ आमाको भाइलाई।
भाइलाई लिएर जानु पर्थ्यो दुध? तपाईँले बोकेर लानु पर्थ्यो?
पर्छ।
तर त्यो बेला तपाईँलाई पढौँ पढौँ त उल्कै लाग्थ्यो अनि बा आमाले
गाली गरेको
गाली गर्ने किन गाली गरे अनि
खोइ किन किन बुद्धि छैन बालाई
अहिले बा आमा हुनुहुन्छ कि हुनुहुन्न
हुन्छ भुरी भइसक्यो हो 80 र 8 वर्ष भइसक्यो
80 र 8 88 वर्ष भइसक्यो बुवा पनि आमा पनि
आमा पनि
दुवै उत्तिकै वर्ष अनि अहिले भन्नुहुन्न त मलाई त्यो बेला किन नपढा भनेर सोध्नुहुन्न
भएन कति सोधेको आफै टाउकोमा तिर्छ आफै
पढेको भए के गर्नुहुन्थ्यो होला आमा तपाईँलाई के लाग्छ तपाईँ त्यो बेला पढ्न पाउनु भएको भए अहिले के हुनुहुन्थ्यो होला
अहिले मोबाइल चलाउनु मन लाग्छ अब हिसाब गर्नु मन लाग्छ अब हिसाब गर्ने आउँदैन बिल पसल छ बिल लेख्नु आउँदैन त्यति मन लाग्छ नि कामै चलेन नि अहिले त
तपाईँ कति वर्ष हुनुभयो
म 50 60 8 भयो
58 वर्ष हुनुभयो
58 भयो
भनेपछि त्यो बेला पढ्न पाएको भए अहिले पसलमा हिसाब गर्न सजिलो हुन्छ
हाम्रो बुढाले त कति नोक्सान भयो कति नोक्सान भयो नपरेको
धान झरिरहनु भएको बुढा
बुढा
यो तपाईँले पढ्न नपाएर उहाँलाई गाह्रो भयो
ओ पसलमा के फोन राख्यो फोन कति कल गर्यो थाहा छैन अब कति हिसाब गर्नु थाहा छैन
ठुलो भएपछि पढ्न त पाइन्थ्यो नि अनि पढ्न अहिले त ठुलो बा आमाले कराउन यता घर बिहा गरिस र आइसकेपछि त पढेको भए हुन्थ्यो नि त आमै
हुन्छ बुढा पनि त्यस्तै कराउँछ नि पहिल्यै पढेर आउनु पर्छ अहिले पढाउनु पर्छ र भन्छ बुढा पनि त्यस्तै
अनि उनी चाहिँ छोरी
यो त नातिनी
नातिनी हजुर
यो नाति यो नातिनी
नाति र नातिनीले त धेरै पढ्यो होला कति पढ्यो 8 क्लास अनि अहिले जो नाति नातिनी पढेको देख्दा त खुसी लाग्छ आफूले पढ्न नपाएको
खुसी लागेर त यो त नपरेको भने गाली गरेको कति गाली गरेको
आफूले पढ्न नपाए छोरा छोरी नाति नातिनाले पढुन् भन्ने
तपाईँलाई छोरा छोरीलाई त तिनजनै पढेर एकजना मास्टर भइसक्यो एकजना बिएम परिराखेको छ एकजना बिएससी नर्स परेको तिनजनै जागिर भइसक्यो छोरी तिनटा
ए आफूले पढ्न नपाइने छोरीहरूलाई त पढाउनु भएको रहेछ
जागिर भइसक्यो
अनि छोरीहरूले त अलिअलि सिकाउनु भयो होला नि त पछि तपाईँलाई हिसाब गर्न
छोरीले सिकाए पनि अब दिमागै जान्दैन अब
बुढो
मोबाइल त चल्ने सकेन अब के गर्नु त कामै छैन
अनि हजुरको माइती चाहिँ कहाँ नि
माइती पनि किर्तिपुर नयाँ बजार घर पनि नयाँ बजार
हो त्यो बेला तपाईँहरूको तपाईँहरू सानो भएको बेला अहिले 58 वर्ष भन्नुभयो होइन 58 वर्ष अगाडि त धेरै छोरीहरूले पढ्नै पाउनु भएन कि तपाईँ जस्तै पढ्न एउटा
हामीले साथीलाई पढिरहेको छ
साथी नर्स भइसक्यो भन्नुभएको थियो
हाम्रो सँगै जन्मेको अहिले नर्स भएर रिटायर भएर ऊ थापथुलीमा रिटायर भएर अर्को जागिर खाइसक्यो बाउ पनि छैन उसको बच्चा बेलामा बाउ मरेको
ठिकै छ पढ्न नपाए पनि अब आफ्नो काम गरिरहनु भएको छ खेती गर्नु
अहिले त ठिक छ यो परेको मान्छेले कर्म छैन हाम्रो नपरेको मान्छेले कर्म छ
कर्म भने चाहिँ
उसको भुरासँग बस्ने छैन भुरासँगै घरको बस्ने सकेन परेको मान्छे जागिर खाएको मान्छेलाई म त बुढासँगै बसे पाउँछ नाति नातिनी भइसक्यो होइन उसलाई
चित्त बुझाउनु पर्यो होइन आमा चित्त बुझाउनु भएको छ पढ्न पाएको भए केही हुन्थ्यो होला छुट्टै राम्रो हुन्थ्यो
त्यही भएर अहिले त पढ्नै मन लाग्दैन छोरीहरूलाई भनेछ नातिलाई यही सिकाएको छ
ए सिकाउने गरिरहेको छ नातिनीले
सिकाए पनि
मोबाइल चलाउनु त जान्नु भएको छ पक्कै अहिले
अहिले यो राख भने त चलाउँछ राखेकै छैन मोबाइल त
मोबाइल लिनु भएको छैन हजुर
छैन
अनि पसलमा हिसाब गर्न अलिअलि आउँछ होला
पसल हिसाबमा त मनमा योभन्दा बढी आउँछ अब पहिले त अहिले त ग्यास आयो पहिले त मर्टेल त एक दिन त 3 लाख भेटे पनि छ 3 लाखको व्यापार पनि गरेछ अहिले त
यो हिसाब गर्नलाई तपाईँलाई पसलमा हिसाब गर्न लेख्नु पर्दैन
पर्दैन
कति भयो टक टक टक
यो त्यस्तो क्याल्कुलेटर आउँदैन
मुखले त मुखले पार्नुहुन्छ नि त क्याल्कुलेटरले कहिले काहीँ गल्ती गर्न सक्छ तपाईँ मुखले गर्दैन
त्यही त होइन खाएर भएर त काम गरिराखेछ नि।
ल ठीक छ, जोस पढेको भए राम्रो हुन्थ्यो, पढ्न पाउनु भएन ठिकै छ, जे भयो
अहिले भुरा ऊ शिशुस्याहरू कति खोलिराखेछ।
हजुर हजुर,
भुराले नपठाएको पहिल्यै पढेर आउनु पर्छ भन्छ भुराले। हाम्रो साथीहरू अहिले पनि स्कुल गइराखेछ यो ठाउँ ठाउँमा।
हजुर हजुर,
हाम्रो घरमै खोले पनि छ तर पठान के गर्नु, बाउले पनि पठान, बुढाले पनि पठान,
बुढाले नि पढाउनु भएन, बाउ आमाले नि पढाएन, अब म के कम मेरा छोरा नातिलाई त पढाउँछु भनेर त छोरा छोरी नाति नातिनीलाई पढाउनु भएको छ, त्यहाँ माथि हिसाब गर्न आइहाल्छ, मोबाइल चलाउन आइहाल्छ, ठिकै छ नि त आमा, के भयो त होइन, पढेको भए राम्रो हुन्थ्यो, पढिएन, पढ्न पाइएन मन हुँदा हुँदै पनि, ठिकै छ भन्नु भयो।
अब ठिकै भएर त मनमा शान्त गर्नु पर्छ नि होइन, अब के
यस्तो भयो आमालाई अझै पनि पढ्न मन छ भने त पढ्नु पाइहाल्नुहुन्छ होइन, बुढो हुँदैमा पढ्न नपाइने भन्ने हुन्न नि त, उही दिमागले तपाईँले भने जस्तो कहिले काहीँ टिप्न सक्छ नटिप्न नि सक्छ, तर पढ्न मन लाग्यो भने त उमेरले छेक्दैन आमै, पढ्नु होला धेरै होइन। आजै म चाहिँ यहाँ तपाईँको यो धान झारेको ठाउँमा बसेर धान खेतमा बसेर यो धानको कुरा गर्न लागेको, तपाईँले पढाइको कुरा गर्नुभयो त्यही पनि राम्रो भयो, अब अन्त्यमा चाहिँ मलाई यो धानको कुरा गरौँ न आमै, तपाईँको पहिला पहिला त सानो हुँदाखेरि आफ्नो धेरै खेत थियो होला, आएर रोप्नुहुन्थ्यो
खेत भएर त खेत धेरै भएर त माइतीमा खेत धेरै भएर त पर्नु नपाएको
कारण त्यो
यही भएर
भनेपछि खेता
उता जाओ उता जाओ उता हेर्ने जाओ त्यति मात्रै
जताततै
खेतै खेत।
अब अहिले त खेत साँगुरेर इत्ती बागी छ घर,
अब बारी बारी नराम्रो नराम्रो घर माइती आयो, अब भेट्यो खायो बस्यो, अहिले त आनन्द छ भाइहरू,
खेतै थोरै छ,
खेतै सकिसक्यो, किर्तिपुरमा सकिसक्यो।
तपाईँको त कति बाँकी छ त?
म त बाँकी छैन यहाँ, यी ऊ चार आना आठ आना बाँकी छ।
भनेपछि पहिला त्यत्रो फाँटमा काम गरेको मान्छे अहिले यतिमा काम गर्दा त मनै कस्तो कस्तो लाग्छ होला,
काम गर्नु पनि सकेन अहिले, खेत पनि छैन होइन।
हुन्छ, तपाईँलाई एकदम धन्यवाद, तपाईँले मिठो कुरा गर्नुभयो, पढ्न त्यति धेरै रहर थियो सानोमा, पढ्न पाउनु भएन तैपनि केही छैन, पढेकोले भन्दा धेरै हिसाब गर्न आउँछ, बोल्न यति मिठो आउँछ, बोल्नुहुन्छ फटट टाठो हुनुहुन्छ होइन, तैपनि पढ्न मन छ भने बुढो हुँदैमा उमेरले छेक्दैन, पढ्नु होला। आमैलाई धेरै धन्यवाद, तपाईँको खेतमा बसेर मैले कुरा गरेँ, ऊ त्यहाँ बुबा हुनुहुन्छ तपाईँको खेतभन्दा नजिक अरूको खेतमा, उहाँ बुबासँग नि यस्तै मिठा कुरा गर्छु, तपाईँलाई चाहिँ धेरै धेरै धन्यवाद आमा।
हुन्छ हुन्छ,
नमस्कार
नमस्कार।
यतिखेर चाहिँ एकजना बुबा हुनुहुन्छ, धान झारेर बसिरहनु भएको डिलमा, खाना पनि यतै खानुभयो क्यारे बुबा। बुबालाई नमस्कार।
नमस्कार,
तपाईँको नाम भनिदिनु न मलाई।
मेरो नाम जोगमान,
जोगमान महर्जन।
महर्जन,
कति उमेर भयो?
म 77 भयो।
77 वर्ष भयो है। अनि धान खेतमा हुनुहुन्छ, धान झार्नु भएको, अहिले त भ्याइ नभ्याइ छ बुबालाई?
अब यहाँ सक्यो, अब माटो जाने।
कति छ नि धानको खेत चाहिँ?
धानको खेत अब भन्नुपऱ्यो 2 रोपनी चान्चुन
बाँकी छ। पहिला त योभन्दा धेरै थियो होला?
पहिला छ, उता बेचिसक्यो, नत्र यहाँ 5 रोपनी हुन्छ।
5 रोपनी हुन्छ। यो काठमाडौँका मान्छेले त धान चाहिँ फल्ने फाँट बेचेर होइन, अब त काठमाडौँ घरै घर भइसक्यो, पहिला कस्तो थियो होला? पहिला कस्तो थियो यो ठाउँ तपाईँ?
अहिले सबै यसो धानै धान,
धानै धान,
धानै धान।
अहिले त धान खेत भेटिनै मुस्किल पर्छ।
अब खेत हुनेले पनि धान रोपेर दिँदैन, अब एउटा सोख आयो,
सोख आयो,
सोख, अब काम गर्ने मान्छे छैन, अब खेत राख्यो भने 1000 रुपियाँ कति ज्यादा छैन
छैन,
त्यस भएर बरु बाँधै राख्ने भनेर
त्यहाँ माथि बेच्ने, बेचेपछि त्यहाँ घर बनिहाल्छ होइन, मान्छेलाई चाहिँ यो खाने कुरा फलाउनु भन्दा नि बस्ने ठाउँ बनाउनु हतार
हतार,
तपाईँलाई त्यस्तो लाग्दैन?
लाग्छ।
तपाईँले पहिला देख्दा त यो ठाउँ त अर्कै थियो होला नि?
यो ठाउँ त सबै धानै धान,
धानै धान,
धानै धान, एउटा ट्याङ्ला फाँटमा पनि धानै धान।
अहिले ट्याङ्ला फाँटमा त धान खेत त कहाँ छ र? नाम चाहिँ ट्याङ्ला फाँट
फाँट घर फाँट
घर फाँट। अनि तपाईँले भन्नुभयो नि बुवा, यो धान जति खेती गर्यो त्यो अनुसार उत्पादन लिन गाह्रो छ हो भने ज्याला बढी लाग्ने?
ज्याला अब हिसाब गर्यो भने आधी आधी फाइदा हुन्छ,
आधी आधी फाइदा हुन्छ। तपाईँलाई कतिले पुग्छ त नि यो अहिले यहाँ खेती गर्नु भएको छ, धान थन्क्याएर घर
लानुहुन्छ, अब पुग्छ 6-7 महिनाले
पुग्छ। अनि यो पहाड र यो काठमाडौँमा चाहिँ यो धान फन्क्याउने तरिका अलिक फरक रहेछ के. पहाडमा चाहिँ पाँच सात दिन सुकाउँछ मङ्सिरको धान चाहिँ, काटेपछि सुकाउँछ, त्यसपछि झार्छ, झारेपछि लान्छ, सुकाउनु पनि घरलाई चाहिँ सुकाउनै पर्दैन कि, पहिले सुकिसकेको हुन्छ. अनि यहाँ चाहिँ अलिक फरक रहेछ.
अब त्यहाँ टढे टढेमा त डाई गर्छ, अब यहाँ सुत्नै पर्छ,
चुट्न त यहाँ नै पर्छ, पहाडमा नै पर्छ चुट्न.
पहिला चाहिँ यो धान होइन, हातले चुट्ने,
यो हातले चुट्ने,
यस्तो डल मोठो मोठो लियो
त्यहाँ गरिरहनु भएको छ ढुङ्गा.
त्यहाँ जस्तै
तपाईँहरूले चाहिँ मेसिनमा
चाहिँ ढुङ्गा पनि राख्नु परेन, त्यो यसरी खलो बनायो त्यसै चाड्ने.
हजुर. अनि बुवाको घर चाहिँ पहिलेदेखि नै किर्तिपुरको बजार,
किर्तिपुर मेरो बाबु बजार किर्तिपुर हो, त्यो ठुलो मन्दिर छ नि त्यही मुनिको. मेरो नाउँ जोगमान हो, म जोगमान जोगमान भन्यो भने यो किर्तिपुर भरे सबैले चिन्छ मलाई. मलाई म किर्तिपुरको म चाहिने गुरु, म गुरु भनेको बाजा बजाउने.
ए बाजा बजाउने गीत पनि गाउनुहुन्छ?
गीत पनि गाउँछ.
एउटा गीत सुनाउनु पर्यो सानो, छोरै कस्तो गाउनुहुन्छ? गुरु गुरु भेटियो यहाँ खेता चाहिँ, अब गीतको बाजा बजाउने गुरु भेटेपछि मौकाको फाइदा त उठाउनु पर्यो.
अलिअलि बजाउँछ अनि सबैले गुरु मान्छ मलाई.
ए भन्नु नि त, बजाउनु चाहिँ हामी त ताली बजाउँछ, गाइलिङ बजाइदिनुहुन्छ है. ल
के हो
भन्नु नि, भन्नु जे आउँछ त्यही भन्ने. आउँ आइहाल्छ नि. ल
ल फिल्म
हजुर हुन्छ. ल
यसो मती मैया से बोले नन्दलाला, यसो मती मैया से बोले नन्दलाला, राधा क्यों गोरी मैं क्यों काला, राधा क्यों गोरी मैं क्यों काला, बोले मुस्काती मैया ललन को बताया, बोले मुस्काती मैया ललन को बताया, कारी आधी राती आधी रात में तो आया, कारी आधी राती आधी रात में तो आया, लाडला कन्हैया मेरा ओ हो, लाडला कन्हैया मेरा काली कमली वाला इसलिए काला, लाडला कन्हैया मेरा काली कमली वाला इसलिए काला, यसो मती मैया से बोले नन्दलाला, यसो मती मैया से बोले नन्दलाला, राधा क्यों गोरी मैं क्यों काला, राधा क्यों गोरी मैं क्यों काला, बोले मुस्काती मैया सुन मेरी प्यारे, बोले मुस्काती मैया सुन मेरी प्यारे, गोरी गोरी राधिका के नैन कजरारे, गोरी गोरी राधिका के नैन कजरा के, काली नैन वाली ने ओ हो, काली नैन वाली ने ऐसा जादू डाला इसलिए काला, काली नैन वाली ने ऐसा जादू डाला इसलिए काला, यसो मती मैया से बोले नन्दलाला, यसो मती मैया से बोले नन्दलाला, राधा क्यों गोरी मैं क्यों काला, राधा क्यों गोरी
कति राम्रो स्वर बुबाको, ल यस्तो मिठो गाउनु हुँदो रहेछ बुबालाई, एकदम एकदम धन्यवाद बुबा।
देउताको पनि यो फिल्म गीत नि,
फिल्म गीत पनि देउतालाई पनि भनेको। आज हाम्रो पाहुना उज्यालो फल्चाको पाहुना हुनुहुन्छ जोगमान महर्जन, उहाँको घर किर्तिपुर गल्छी टोल, यो फाट उहाँको धान खेत चाहिँ यो चन्द्रगिरी नगरपालिकासँग जोडिएको सिमानामा पर्छ, किर्तिपुर नगरपालिकाको फाँटमा धान झार्न आएको बेला
ओडनी भन्छ, ओडनी
ओडनी
यो ठाउँको नाउँको
नाउँ ओडनी। तपाईँको यहाँ खेत छ, खेतमा धान झार्न आउनु भएको परिवारका सबै सदस्य सहित, अनि मैले तपाईँसँग यहाँ भेट भएको बेला कुरा गरेको, तपाईँको खास परिचय चाहिँ अझ तपाईँ किर्तिपुरको चाहिँ बाजा बजाउने गुरु, बाजा बजाउनु सिकाउनुहुन्छ बढी होइन, अनि त्यसपछि गाना पनि गीत गाना पनि हार्मोनियम तबला सबै बजाउ, खेतमा भएको भए बजाएर सुनाउनुहुन्थ्यो, खेतमा त यहाँ धान धान बजा मात्रै सुनिन्छ, धान झारे मात्रै सुनिन्छ बु। अनि यो कहिलेदेखि सिक्नु भएको, अलिकति यो धानको कुरा अब तपाईँसँग धेरै नगरौँ, यो गीत गानाको कुरा गरौँ न, यो बजाउन कसरी सिक्नु भयो अनि कसरी सिकाउनु?
हार्मोनियम सिकाएको चाहिँ अठार सालमा,
अठार सालमा त कति कत्रो कति वर्षको हुनुहुन्थ्यो?
म सत्र अठार हो,
सत्र अठार वर्षको उमेरमा। पहिला आफूले चाहिँ कसरी सिक्नु भयो त नि?
अब गुरु छ नि,
ए पहिला तपाईँलाई त्यो सिक्न मन लागेको पहिले?
हामी गाउँ टोलको सबै दाजुभाइ मिलेर
हार्मोनियम पहिला बजाउन सिक्नु भयो, त्यसपछि सिकाउनु भयो, त्यो सिक्न चाहिँ कहाँ कहाँका मान्छे आउँछन् तपाईँका त्यहाँ?
ए हाम्रो टोलको मान्छे मात्रै,
ए टोलको जुन चाहिँ तपाईँहरूको त्यो बेला
मान्छे त जुन आए पनि हुन्छ हगि,
हजुर
बढी चाहिने टोलको,
जस्तो त्यो धिमे बाजाहरू बजाएर हिँड्नुहुन्छ नि तपाईँहरू, त्यस्तो त्यस्तो कुरा सिकाउनु? ए धिमे बाजा नि बजाउनु आउँछ होला,
अलिअलि बजाउँछ,
अलिअलि बजाउनुहुन्छ, बढी चाहिँ हार्मोनियम तबला बजाउनुहुन्छ। अनि पहिलाको सम्झिनु न, किर्तिपुर अहिले जस्तो छ नि बजार, यो अहिले पुरै ढाक्या छ डाँडा होइन, यस्तै थियो पहिला कि कस्तो थियो?
यस्तै छ,
यस्तै थियो, घरै घर थियो,
घरै घर, यो बाहिर बाहिर छैन,
हजुर बाहिर बाहिर चाहिँ थिएन,
अहिले त्यो रोड त नयाँ नयाँ मात्रै आएको।
अब अन्त्यमा अर्को पनि एउटा गीत छ भने सुन्न पायो भने कति राम्रो स्वर रहेछ बुवा, एउटा मात्रै सुन भएन, एउटा अर्को
हुन्छ,
फिल्मकै जाउँ।
तेरी प्यारी प्यारी सूरत को किसी को नजर ना लगे चश्मे बहदो, यो देउताको होइन,
देउताको होइन,
मुखरे को छुपा लो आँचल में कहीं मेरी नजर ना लगे चश्मे बहदो, तेरी प्यारी प्यारी सूरत को किसी को नजर ना लगे चश्मे बहदूर, यो न अकेले फिरा करो सबकी नजर से डरा करो, यो न अकेले फिरा करो सबकी नजर से डरा करो, फूल से ज्यादा नाजक हो तुम चाल संभल कर चला करो, फूल से ज्यादा नाजक हो तुम चाल संभल कर चला करो, जुल्फों को गिरा लो गालों पर मौसम की नजर ना लगे चश्मे बहदूर, जुल्फों को गिरा लो गालों पर मौसम की नजर ना लगे चश्मे बहदूर, तेरी प्यारी प्यारी सूरत को किसी को नजर ना लगे चश्मे बहदूर, जुल्फों को गिरा लो गालों पर मौसम की नजर ना लगे चश्मे बहदूर,
एकदम
दिल एक छलक जो पाता है राही वो ही रुकता है, एक छलक जो पाता है राही वो ही रुकता है, देख के तेरा रूप सलोना चाल फिसर को चुकता है, देख के तेरा रूप सलोना चाल फिसर को चुकता है,
मुखरे कुछ पालो खक तेरा रूप सुलोना चांद फिसर को छुकता है देखा न करो तुम आईना कहीं खुद की नजर ना लगे चश्मे बह दूर देखा न करो तुम आईना खुद की नजर ना लगे चश्मे बह दूर तेरी प्यारी प्यारी सूरत को किसी को नजर ना लगे चश्मे बह दूर दिल में चुभे बीती रहो तुम चाहत की तकदीर हो तुम दिल में चुभे बीती रहो तुम चाहत की तकदीर हो तुम कौन न होगा तुम फिसलो ना प्यार भरी तस्वीर हो तुम कौन न होगा तुम दीवाना प्यार भरी तस्वीर हो तुम निकला न करो तुम राहों में राही की नजर ना लगे चश्मे बह दूर निकला न करो तुम राहों में राही की नजर ना लगे चश्मे बह दूर तेरी प्यारी प्यारी सूरत को किसी को नजर ना लगे चश्मे बह दूर मुखरे को छुपा लो आंचल में कहीं मेरी नजर ना लगे चश्मे बह दूर
एकदम राम्रो यस्तो मिठो
सुगलाउँछ मामले गीत होइन यो लव म्यारिजको यो तेरी प्यारी प्यारी
एकदम राम्रो एकदम मिठो गाउनु हुँदो रहेछ बुबा एकदम मन पर्यो होइन अहिले रेडियो सुनिरहनु भएको साथीहरूलाई पनि पक्कै मन पर्यो होला अब अन्त्यमा चाहिँ भजनको एउटा कुनै गीत सुन्दै बुबाबाट हामी छुट्टिन्छौँ नेपाली भजन अथवा नेवारी भाषा जे जे छ एउटा सुनौ न त बुबा अन्तिममा तपाईँलाई गाह्रो नहुने सजिलै आउने यस्तो मिठो गाउनु हुँदो रहेछ
जय रघुनन्दन जय सियाराम जय रघुनन्दन जय सियाराम हे दुःख भञ्जन तुमी प्रणाम हे दुःख भञ्जन तुमी प्रणाम जय रघुनन्दन जय सियाराम जय रघुनन्दन जय सियाराम प्रात प्रात को हे परमेश्वर प्रात प्रात को हे परमेश्वर नर नारी के प्रेम की ज्योति जग में तुम्हें जलाते ओ नैया के खेवन हारे ओ नैया के खेवन हारे जप में तुम्हारी नाम जय रघुनंदन जय सियाराम जय रघुनंदन जय सियाराम हे दुख भंजन तुम्ही प्रणाम जय रघुनंदन जय सियाराम प्रात प्रात को हे परमेश्वर तुम्ही जग में पालो ओ जय रघुनंदन जय सियाराम तुम ही दया के सागर प्रभु जी तुम ही दया के सागर प्रभु जी तुम ही पालन हारे तुम ही पालन हारे चैन तुम्ही से पाय के बोलो चैन तुम्ही से पाय के बोलो मनवा साझसकारे मनवा साझसकारे जो भी तुम्हारी आस लगाए जो भी तुम्हारी आस लगाए जग में तुम ही ना। जय रघुनंदन जय सिया राम, जय रघुनंदन जय सिया राम।
एकदम राम्रो बुबा, एकदम धन्यवाद। यो चाहिँ बजाउँदै हार्मोनियम बजाउँदै हार्मोनियमको बजाएको तालमा त अझै योभन्दा मिठो हुन्थ्यो होला। एकदम धन्यवाद जोगमान महर्जन बुबा, तपाईँसँग तपाईँको खेतमा बसेर हामीले कुरा गऱ्यौँ, भजन सुनाउनु भयो, गीत सुनाउनु भयो। तपाईँको खेतमा अझै योभन्दा धेरै दान फलोस् होइन, अनि बुबाले यस्तै गीत धेरै गाउनुहोस्, धेरै सिकाउनुहोस्, बाजा बजाउनुहुन्छ तपाईँलाई। एकदम धन्यवाद बुबा, फेरि पनि नमस्कार।
नमस्कार, नमस्कार।
उज्यालो फल्चामा सुन्नुभयो आजको पाहुना जोगमान महर्जनको कुरा र उहाँको मिठो गला। उहाँको घर किर्तिपुर, उहाँको उमेर 77 वर्ष भयो। किर्तिपुरको धान फाँटमा धान झारिरहनु भएका बुवालाई भेट्न जाँदा उहाँले मिठो गीत सुनाउनु भएको हो। उहाँ किर्तिपुरको यो बाजा बजाउने गुरु पनि हुनुहुन्छ। र त्योभन्दा अगाडि हामीले किर्तिपुरकै आसमाया महर्जनसँग पनि कुरा गऱ्यौँ, उहाँ पनि धान खेतमा धान थन्क्याइरहनु भएको थियो आसमाया महर्जनले। र धान धेरै भएको कारणले, पहिला धान खेत धेरै भएको कारणले उहाँले बेलामा पढ्न पाउनु भएन, पढ्ने धेरै रहर थियो तर बाबाआमाले पढ्न पठाउनु भएन भनेर उहाँ अहिले पनि गुनासो गर्नुहुन्छ। तर पहिले जस्तो अहिले धान खेत छैन, थोरै छ धान खेत, तैपनि बेला बित्यो, उमेर बित्यो, अब पढ्न सकिएन भनेर उहाँले पछुतो मान्नु भएको थियो। तैपनि हिसाब गर्न आउँछ, मोबाइल चलाउन आउँछ, नपढेर पनि केही छैन, पढ्न पाएको भए अझ राम्रो हुन्थ्यो भन्ने उहाँले कुरा गर्नुभयो। आज हामीले सुरुदेखि नै किर्तिपुरको धान फाँटमा बसेर अरूसँग पनि कुरा गऱ्यौँ उज्यालो फल्चामा। उज्यालो फल्चाको आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो लेख्नु होला, र हामी अर्को हप्ता यो गाँठका कुरा पनि प्रस्तुत गर्छौँ। आज चाहिँ उज्यालो फल्चाको अन्त्यमा आइपुगेका छौँ। उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com सँगै काठमाडौँमा उज्यालो रेडियो नेटवर्क 90 MHz तथा देशभरका अरू झन्डै 1.5 दर्जन रेडियो स्टेशनबाट हरेक दिन बिहान उज्यालो फल्चा प्रसारण हुन्छ। भोलि यस्तै र अझै नयाँ विषयमा छलफल लिएर उज्यालो फल्चामा आउनेछौँ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठ र म मिलन तिमिल सिन्हा बिदा हुन्छौँ। अहिले 8 बजे नेपाल खबर सुन्न सक्नुहुन्छ, त्यो बेलासम्मको लागि एउटा गीत सुनौ।
भरि छरिएका हामी चारैतिर राष्ट्रभाषा नेपाली हो सगरमाथा शिर, कसैसँग नझुकेका हामी नै हो वीर। बिहानीको घामको झुल्को हिउँचुलीमा देख्दा चन्द्र सूर्य राष्ट्रिय ध्वजा देख्दा, सपनीमा चन्द्र सूर्य राष्ट्रिय ध्वजा देख्दा मुटु दुख्यो, आँसु बग्यो, विदेशमा बाँच्दा स्वदेशमै बाँच्न पाऊ, सृजना होस् रोजगार, अनेकतामा एकता नै हाम्रो यही उद्गार। बिहानीको घामको झुल्को हिउँचुलीमा देख्दा स्वदेशको याद आयो, टाफे मुना नाच्दा ढाका टोपी दौरा सुरुवाल गुन्यु चोलीको भेष, प्रकृतिका विषमताले भरिएको देश। बिहानीको घामको झुल्को हिउँचुलीमा देख्दा